नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले र माओवादी अध्यक्ष पार्टी एकता र सरकार गठनमा सहमति नजिक, भोलि थप छलफल गरेर एकता प्रक्रिया टुङ्गोमा पुर्याउने दावी।
पृथ्वी सुब्बा गुरुङ प्रदेश नम्बर 4 को मुख्यमन्त्री नियुक्त, पर्सि शपथ। 3 नम्बर प्रदेशको पहिलो मन्त्री परिषद बैठकबाट प्रदेश सरकार कार्य विभाजन नियमावली स्वीकृत।
परिवारका सदस्यले आगो लगाएपछि घाइते भएकी धनुषाकी खातुनको उपचारका क्रममा ज्यान गयो, खातुनका श्रीमान मात्रै पक्राउ।
बंगलादेशमा बलात्कारपछि हत्यामा संलग्न 5 जनालाई मृत्युदण्ड, 1 जनालाई भने 7 वर्षको जेल सजाय।
र विश्व क्रिकेट लीग डिभिजन 2 मा केन्या विरूद्ध 178 रनको लक्ष्य पछ्याएको नेपालको खराब प्रदर्शन।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। एमाले र माओवादी केन्द्रका अध्यक्षहरू पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन्। ललितपुरको मान भवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल पार्टी एकता र सरकार गठनको सहमति नजिकै पुगेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ। अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवैजना अध्यक्षले एक्लै एक्लै आज झण्डै 2 घण्टा छलफल गरेको र छलफल सहमतिको नजिकै पुगेको दावी गर्नुभयो। दुवै अध्यक्षहरूबीच भोलि फेरि एक्लै एक्लै बैठक बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता र सरकार गठनको विषय टुङ्ग्याउने सहमति पनि भएको उहाँले बताउनुभयो। एमाले पार्टी एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने भन्दै आएको छ। तर माओवादी अध्यक्ष प्रचण्डले भने अध्यक्ष र प्रधानमन्त्रीमा एक पाउनुपर्ने माग राख्दै आउनु भएको छ, जसका कारण दुई दलको एकता अघि बढ़न सकेको छैन। नेतृत्व बाहेक अन्य क्षेत्रमा 70-30 को बाँडफाँडमा सहमत भएका दुई दलले त्यसै अनुसार प्रदेश सरकार समेत बनाउन थालिसकेका छन्।
पृथ्वी सुब्बा गुरुङ प्रदेश नम्बर 4 को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख बाबुराम कुमारले आज उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। माओवादी केन्द्रको समर्थनमा बहुमत प्राप्त गर्न सफल भएपछि संविधानको धारा 168 को उपधारा 2 बमोजिम एमाले सचिव तथा संगठन विभाग प्रमुख गुरूङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रदेश प्रमुख कुमारले बुधबार गुरूङलाई मुख्यमन्त्रीको शपथ खुवाउनुहुनेछ। हिजो मात्र एमाले प्रदेश संसदीय दलको नेतामा चयन भएपछि लमजुङको गिलुङ टक्सारमा जन्मेका गुरूङलाई मुख्यमन्त्री बन्ने बाटो खुलिएको थियो। शपथ भएपछि मात्रै मन्त्री परिषदको गठन पहल शुरू हुने उहाँले जानकारी दिनुभयो। गुरूङले प्रतिपक्षलाई सम्मानजनक रूपमा समेट्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
यस्तै फागुन 2 गते सभामुखको चुनाव गर्ने कार्यतालिका पारित गर्दै प्रदेश नम्बर 2 को दोस्रो बैठक सकिएको छ। बैठकले मर्यादा पालक पुरूषका लागि सफारी सूट र महिलाहरूका लागि सारी चोलो पोसाक राख्ने निर्णय पनि गरेको छ। यस्तै 4 जना पछि थप्ने गरी बैठकले 15 सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ। यसैबीच रूकुमका पूर्णबहादुर घरती प्रदेश नम्बर 5 को सभामुख बन्नुहुने भएको छ। माओवादीको 5 नम्बर प्रदेशको संसदीय दलको बैठकले घरतीलाई सभामुख बनाउने निर्णय गरेको हो। 5 नम्बर प्रदेशमा एमाले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने सहमति भएको थियो। सभामुखको चयन भोलि गरिनेछ। यसैबीच माओवादीले प्रदेश नम्बर 5 मा प्युठानका कृष्णध्वज खड्कालाई संसदीय दलको उपनेता, रूपन्देहीका दधिराम न्यौपानेलाई दलको प्रमुख सचेतक र दाङकी दामा शर्मालाई सचेतक बनाउने निर्णय गरेको छ।
यसैबीच प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख अनुराधा कोइरालाले हेटौँडामा आज पौडेललाई मुख्यमन्त्रीको शपथ गराउनु भएको हो। मुख्यमन्त्री पौडेलले आज नै तीन सदस्यीय मन्त्री परिषद पनि गठन गर्नुभएको छ। उहाँले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार तथा निर्माण र माओवादीका शालिकराम जमर कट्टेललाई आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त गर्नुभएको हो। शपथ लगत्तै मुख्यमन्त्री पौडेलले आफूले तीन नम्बर प्रदेश लाई हरेक काममा पहिलो प्रदेशको रूपमा अघि बढाउने दावी गर्नुभयो। सातवटा प्रदेश मध्येमा आफू पहिलो मुख्यमन्त्री भएको जस्तै काममा पनि पहिलो हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो। अहिले प्रदेशका नियम र कानून नबन्दा केही समस्या परेको बताउँदै पौडेलले अब कानून बनेसँगै उद्योग नीति बनाएर आफू अघि बढ्ने बताउनुभयो। मुख्यमन्त्री पौडेलले तीन नम्बर प्रदेशका सबै तेह्रवटै जिल्लामा एक एकवटा नमूना शहर निर्माण गर्ने पनि घोषणा गर्नुभयो। आज बसेको प्रदेश नम्बर तीनको पहिलो मन्त्री परिषदको बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली 2074 तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली 2074 स्वीकृत गरेको छ। बैठकले प्रदेश स्तरका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली 2074 स्वीकृति गरेको तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो।
प्रदेश नम्बर छका नवनिर्वाचित सभामुख राजबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँलाई वीरेन्द्रनगरमा प्रदेश प्रमुख दुर्गा केशर खनालले शपथ गराउनुभयो। सभामुखका लागि एमाले सांसद शाहीले मात्र मनोनयन दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो। प्रदेश नम्बर छमा उपसभामुख चयनका लागि फागुन 5 गते चुनाव हुनेछ। प्रदेश छमा माओवादीले उपसभामुख
पाँचवटै राजनीतिक दलले समानुपातिकबाट सांसद बन्नेहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्। 40 सीट जितेको नेपाली कांग्रेस, 17 सीट जितेको माओवादी केन्द्र र समान 6 सीट जितेका राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालले आज सांसद बन्नेहरूको नाम आयोगमा बुझाएका हुन्। समानुपातिकतर्फ सबैभन्दा धेरै 41 सीट जितेको एमाले हिजो नै नाम बुझाएको थियो। प्रतिनिधि सभा चुनावमा भाग लिएका 49 दलमध्ये 3% वा त्योभन्दा धेरै मत प्राप्त गरेका पाँचवटा दलले मात्रै समानुपातिक सीट जितेका हुन्। आज पेश भएका नामलाई आयोगले समावेशी समूह र क्रमअनुसार मिले नमिलेको जाँच गर्नेछ। नमिल्ने गरी कुनै दलले नाम पठाएको भए त्यो दललाई सच्याएर ल्याउन पुनः 2 दिनको समय दिइने आयोगले जनाएको छ। कांग्रेसले आज आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा पुरानै अनुहारका र सभापति शेरबहादुर देउवाको निकटका धेरैजना परेका छन्। खर्बपति विनोद चौधरीलाई कांग्रेसले मधेसीको कोटामा सांसद बनाएको छ। यस्तै अर्का व्यापारी दिव्यमणि राज भण्डारी, विद्यालय सञ्चालक उमेश श्रेष्ठ, ठेकेदारहरू जीवसिरिङ लामा, कर्मा घरे, सूर्यबहादुर केसी, बहादुर सिंह लामा पनि कांग्रेसको समानुपातिक सांसद बनेका छन्। समानुपातिक सांसदको नामावली तपाईँले उज्यालो online.com पढ्न सक्नुहुनेछ।
श्रीमान सहित परिवारका सदस्यले शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भएकी धनुषाकी फातिमा हजारा खातुनको ज्यान गएको छ। किर्तिपुर स्थित स्किन अस्पतालमा उपचार गराइरहेकी धनुषा सिरेश्वर नगरपालिकाकी खातुनको आज ज्यान गएको हो। श्रीमानले सम्बन्ध विच्छेद गर्न दबाव दिँदा नमानेपछि केही दिन अघि शरीरमा मट्टीतेल छर्किएर उहाँलाई आगो लगाएका थिए। आगोले शरीरको झण्डै 60% भाग जलेको अवस्थामा गत बिहिबार हजारालाई अस्पताल भर्ना गरिएको थियो। हजाराले आफूलाई पति रसिद ससुरा अली शेख कवारी, सासू राम सुनरी खातुन र नन्द जाहिर खातुन मिलेर मट्टीतेल सर्की आगो लगाएको बयान दिनुभएको थियो। प्रहरीले अहिलेसम्म हजाराका पति रसिदलाई मात्रै पक्राउ गरेको छ। 2.5 वर्ष अघि मात्र 3 लाख नगद, 3 तोला सुन र 100 तोला चाँदी दाइजो सहित हजाराको रसिदसँग विवाह भएको थियो। तर घर परिवारले भने सम्बन्ध विच्छेदको लागि दबाव दिँदै आएका थिए।
एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न 10 अर्ब रूपियाँ ऋण सहयोग प्रदान गर्ने भएको छ। बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सड़कको पुनर्संरचनाका निम्ति 10 करोड़ रूपियाँ बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा एसियाली विकास बैंकका क्षेत्रीय निर्देशक मुक्तोर खामुदाख्नोव र अर्थसचिव शंकर प्रसाद अधिकारीले हस्ताक्षर गर्नुभयो। परियोजना अन्तर्गत देशका विभिन्न 16 जिल्लाका 388 किलोमिटर ग्रामीण सड़क 12 महिना सञ्चालन योग्य बनाइनेछ। परियोजनाबाट 75 लाख ग्रामीण जनतालाई कृषि सड़कसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्नेछ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतको विदाई गरिएको छ। उमेर हदका कारण बस्नेतको कार्यकाल भोलिदेखि समाप्त हुँदैछ, तर भोलि सार्वजनिक विदा परेकोले उहाँले आज नै विदाई गरिएको अख्तियारका प्रवक्ता पदम प्रसाद पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो। संवैधानिक निकायका प्रमुखको पदावधि 65 वर्षसम्म मात्रै रहने संवैधानिक व्यवस्थाका कारण दीप बस्नेत सेवानिवृत्त हुनुभएको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौ, आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
युएसए आईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी अध्यक्ष पार्टी एकता र सरकार गठनमा सहमति नजिक, भोलि थप छलफल गरेर एकता प्रक्रिया टुंगोमा पुर्याउने दावी, पृथ्वी सुब्बा गुरूङ प्रदेश नम्बर 4 को मुख्यमन्त्री नियुक्त, परिवारका सदस्यले आगो लगाएपछि घाइते भएकी धनुषाकी खातुनको उपचारका क्रममा ज्यान गयो लगायतका खबर प्रस्तुत
गर्यौं। सरकार 3 नम्बर प्रदेशको गठन भएको छ। हिजोबाट मुख्यमन्त्री बनेका डोरमणी पौडेलले आज हेटौँडामा शपथ ग्रहण गर्दै 2 जना मन्त्री समेत नियुक्त गरेर 3 सदस्यीय मन्त्री परिषद गठन गर्नुभयो। हेटौँडामा मुख्यमन्त्रीको शपथ चलिरहँदा उज्यालो सहकर्मी हरि हुमागाई पनि त्यहीँ पुग्नु भएको थियो।
मुख्यमन्त्री डोरमणी पौडेलको शपथ हुने आधा घण्टा अगाडि नै यस प्रदेशका सांसदहरू, कार्यालयका प्रमुखहरू, विभिन्न मन्त्रालयका सचिवहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भए। कडा सुरक्षा घेराबीच 3 नम्बर प्रदेश कार्यालयका प्रमुख अनुराधा कोइराला आउने बित्तिकै मुख्यमन्त्रीको शपथ शुरू भयो।
म डोरमणी पौडेल मुलुक र जनताप्रति
पूर्ण वफादार
रही
सत्यनिष्ठापूर्वक
प्रतिज्ञा गर्दछु।
मुख्यमन्त्री सहित 2 जना मन्त्रीको एकै दिन शपथ हुने थाहा पाएका धेरै कर्मचारी मुख्य आवश्यक व्यवस्थापन तथा स्वागत गर्नका लागि हातमा फूलमाला लिएर बसेका देखिन्थे। पदभार ग्रहण लगत्तै मुख्यमन्त्री पौडेलले यस प्रदेशलाई पहिलो उत्कृष्ट र नमूना प्रदेश बनाउँछु भन्दा सबै खुशी भए।
यो प्रदेशलाई पहिलो प्रदेश, उत्कृष्ट प्रदेश, मोडल प्रदेशका रूपमा विकास गर्ने हाम्रो मूल एजेण्डा हो। 13 जिल्ला यो प्रदेशभित्र पर्छ। 13 जिल्लाका आफ्नै परिचय छ, आफ्नै अवस्था छ। जुन अवस्था हाम्रो यो जिल्लामा छैन त्यो सिन्धुपाल्चोकको फरक होला, दोलखाको फरक होला। यो तराईदेखि हिमालसम्म जोडिएको जिल्ला छ।
मुलुक संहितामा प्रवेश गरेर कानून तहमा पुगे पनि यसका लागि बन्नुपर्ने धेरै नियम कानूनहरू बनेका छैनन्। तैपनि यहाँ भएका सबै स्रोत साधनलाई अधिकतम उपयोग गरेर विकासको मोडल प्रस्तुत गर्ने मुख्यमन्त्री पौडेल बताउनुहुन्छ।
हामीसँग भएका पर्याप्त स्रोत र साधन जे छन् ती स्रोत र साधनको अत्यधिक परिचालन गर्ने मेरो फर्स्ट एजेन्डा त्यो हो। हामीसँग आफैसँग छ, तर त्यो हामीसँग भएको स्रोतलाई हामीले पहिचान गर्न सकेका छैनौँ। त्यो स्रोतलाई परिचालन गरेर समृद्धिका जे कुरा गरिरहेको छ, समृद्धि हामी त्यहीँबाट शुरू गर्छौ र नेपाललाई एउटा समृद्ध नेपाल, स्वाभिमानी नेपाली र खुशी नेपाली भन्ने जुन नारा छ त्यसलाई सार्थक बनाउँछौ।
दुई पटक हेटौडाको मेयर बनेका मुख्यमन्त्री पौडेलले विकासको मोडल बुझ्नु भएको छ। यता भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री बन्नुभएका केशव स्थापित पनि के कम। काठमाडौँको मेयर भन्दा धेरै नमूनामूलक काम गरेर चर्चामा आउनुभएका स्थापितले हरेक हप्ता नयाँ अकल्पनीय काम गर्नका लागि 55 डकुमेन्ट नै तयार भइसकेको बताउनुभयो।
अलिकति यो हाम्रो आन्तरिक व्यवस्थापन भएपछि हरेक हप्ता अकल्पनीय एउटा कार्यक्रमको घोषणा हुन्छ। अकल्पनीय घोषणा गर्ने र त्यसलाई लागू गर्ने हो, त्यसको चाहिँ भने नि मसँग आन्तरिक रूपमा डकुमेन्टै छ, 55 रेडिमेड मसँग डकुमेन्ट छ, डिबिआर तहको काम छ, त्यसलाई लागू गर्ने हो, त्यसको स्रोत छ है। फेरि
माओवादीका तर्फबाट शक्तिशाली मानिएको आन्तरिक मामिला तथा कानून मन्त्री को जिम्मेवारी लिएका धादिङका प्रदेश सांसद शालिग्राम जमर कटेल पनि कामको योजना तयार पारिसक्नु भएको छ।
नेपालको संविधान पूर्ण कार्यान्वयन, संघीय व्यवस्थाको पूर्ण कार्यान्वयनतिर अगाडि बढेको छ र अब कामको सन्दर्भमा भन्दा अब हाम्रो हामी अहिले यो नेपालमा संघीय व्यवस्थाको हामी पहिलो अभ्यास भएको हुनाले हामीले धेरै कुराहरू गर्नु छ।
सातवटै प्रदेशमा प्रदेश सरकार गठन हुँदै गएका छन्। स्थानीय तहको गठन र अब हुने प्रदेश सरकार गठनपछि देशको विकास तीव्र गतिमा हुने नागरिकको अपेक्षा पनि छ। यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले कृषि क्षेत्रको विकासका बारेमा राम्रोसँग अध्ययन, अनुसन्धान र यसको विकासका बारेमा ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ छ। सातवटै प्रदेशमा कृषिको आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न प्रदेश सरकारले के कुरामा ध्यान दिनुपर्ला भनेर साथी विष्णु विश्वकर्माले नेपाल कृषि अनुसन्धान परिषद का प्रवक्ता हरिकृष्ण उप्रेतीलाई सोध्नु भएको छ।
प्रदेश सरकारले चाहिँ पहिला आफ्नो प्रदेशको सम्भावना के छ त्यो सम्भावना पहिल्याउनु पर्यो, अनि त्यो सम्भावना अनुसारको चाहिँ अहिलेको कृषि प्रविधिहरू अनुसन्धानमा निस्केका नतिजाहरू के छन् त्यो चाहिँ व्यवहारमा लागू गर्नु पर्यो, र अहिले नतिजा निस्किसकेको छैन अथवा अहिले निस्केको नतिजाले समाधान दिन सक्दैन भनेदेखि त्यसको समाधानको लागि चाहिँ अनुसन्धान गर्ने चाहिँ व्यवस्था गर्नु पर्यो। त्यो चाहिँ अब केन्द्रीय सरकारलाई रिक्वेस्ट गरेर अथवा केन्द्रीय सरकारको समन्वयमा गर्ने एउटा पाटो हो भने अर्को पाटो चाहिँ आफैले अनुसन्धानको व्यवस्था मिलाएर अनुसन्धान निकायसँग समन्वय गरेर हाम्रो कृषि अनुसन्धान परिषदको कृषिको क्षेत्रमा चाहिँ कृषि अनुसन्धान परिषदसँग समन्वय गरेर आफ्नै प्रदेशमा अनुसन्धान स्थल निर्माण गरेर अनुसन्धानको नतिजा निकालेर सेवा प्रवाह गर्न सकिने एउटा पाटो हुन्छ भनेदेखि अहिले कृषि अनुसन्धानले गरिरहेको कुराहरूमा चाहिँ हरेक प्रदेशमा हाम्रा कृषि अनुसन्धान केन्द्रहरू हुन्छन्, कृषिको हावापानी अनुसारका कृषि अनुसन्धान केन्द्रहरू हुन्छन्, ती कृषि अनुसन्धान केन्द्रले अहिले अनुसन्धानमा निस्केका नतिजाहरू चाहिँ किसानहरू स्थानीय लेभलसम्म पुर्याउनको लागि हाम्रो बाह्य अनुसन्धान स्थलहरू हुन्छ, बाह्य अनुसन्धान मार्फत चाहिँ हामी हाम्रो अनुसन्धानमा निस्केका नतिजाहरू चाहिँ त्यहाँ गएर भेरिफिकेसन गर्छौँ, त्यहाँ किसानहरूसम्म हामी पस्किन्छौँ र उहाँहरूले चाहिँ त्यसको नतिजा हेरेर आफ्नो व्यवहारमा लागू गर्नुहुन्छ।
स्थानीय तहमै जुन अहिले जनप्रतिनिधिहरू खास गरी विज्ञहरू स्थानीय तहमा लैजानका लागि प्रदेश सरकारले बजेटको कुरामा चाहिँ के कति कुरामा ध्यान दिनुपर्छ?
त्यो स्थानीय तहमा पहिलो त प्रदेश सरकारभन्दा पनि स्थानीय सरकारले चाहिँ आफ्नो क्षेत्रमा के को सम्भावना छ त्यो पहिल्याउनु पर्यो र त्यो अनुसारको विज्ञता आफूले व्यवस्थापन गर्न सक्ने आफ्नो हैसियत छ, आफ्नो साधन स्रोतहरू छ भने त्यही अनुसारले व्यवस्थापन गर्नु पर्यो। स्थानीय तहमै कर्मचारी भर्ना गर्न सकिने सम्भावना छ एउटा भने, यदि आफूसँग साधन स्रोत सीमित छ सकिँदैन भने प्रादेशिक सरकारसँग चाहिँ त्यसको चाहिँ हारगुहार गर्नु पर्यो अथवा अनुरोध गर्नु पर्यो, प्रादेशिक सरकारले त्यहाँ चाहिँ कति दिन सक्छ आफूले त्यो अनुसारको सेवा सुविधा चाहिँ दिनको लागि विज्ञहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
अब अन्तिममा किसानहरू अब आफ्नै दैलोमा सरकार पाएका छन् र स्थानीय सरकारमा गएर आफ्ना सेवा सुविधा कसरी लिने त?
अब किसानहरूले पनि मेरो स्थानीय सरकारको सेवा प्रदाय गर्ने ठाउँ कहाँ हो अथवा केन्द्र कहाँ हो त्यो पहिला थाहा पाउनु पर्यो होइन, त्यहाँ चाहिँ हाम्रो आफूलाई चाहिएको सेवाको विज्ञ छन् कि छैनन् तिनीहरू चाहिँ को अनुगमन गर्ने कुराहरू भयो, यदि छैनन् भनेदेखि स्थानीय हामीले जुन चुनेका जनप्रतिनिधिहरू छ उहाँहरूलाई चाहिँ अनुरोध गर्नु पर्यो। अब यदि उहाँहरू आफै गएर विज्ञ भएको अवस्थामा त विज्ञबाट लिन सक्नुहुन्छ, यदि नभएको अवस्थामा चाहिँ जनप्रतिनिधिहरूलाई चाहिँ रिक्वेस्ट गरेर हाम्रो क्षेत्रमा चाहिँ विज्ञता खै विज्ञ व्यक्तिहरू व्यवस्था किन गर्नु भएन भनेर चाहिँ उहाँले पहल गर्ने भने अनिखेर सम्बन्धित जनप्रतिनिधिले आफ्नो केन्द्र प्रमुख गाउँपालिका प्रमुखलाई अथवा नगरपालिका प्रमुखलाई चाहिँ रिक्वेस्ट गरेर त्यो व्यवस्थापन गर्ने। अब यो गर्नलाई चाहिँ अब पहिला चाहिँ जिल्लाले सम्मान आउनुपर्ने हुन सक्थ्यो, अब पहाड़ी क्षेत्रमा त अझ दुई दिनको बाटो पनि हिँड्नुपर्ने हुन्थ्यो होला, एक दुई दिनको बाटो हिँड्नुपर्ने हुन्थ्यो, अब चाहिँ नजिकै घर दैलोमै सेवा प्रवाह गर्ने सम्भावना भावनाले आफूले पनि ढक्रक्याउनु पर्यो कि विज्ञहरूको अथवा सेवा प्रवाह गर्ने संस्थाहरूको दैलो चाहिँ ढक्रक्याउन चाहिँ छोड्नु भएन।
सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा
मोडुलर अपरेशन थिएटर
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था
सिटी स्क्यान सेवा
24 घण्टा चिकित्सकीय सेवा
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड सानिपा हाइट रिङ रोड ललितपुर
फोन नम्बर 01-5550-197 5550-198 5552-227
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
माछा पुछ्रो स्कुल कुसुन्ती ललितपुर द स्कुल फर चेन्ज मेकर्स नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल फर विजिट कन्ट्याक्ट 01-5193-144 01-5193-884 माछा पुछ्रो स्कुल कुसुन्ती ललितपुर फर विजिट कन्ट्याक्ट 01-5193-144 01-5193-884
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर करेन्ट लागेर महोत्तरीको बर्दीवासमा एकजना मजदूरको ज्यान गएको छ। आज दिउँसो बर्दीवास स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने निर्माणाधीन रातुपुल निर्माण कार्यमा संलग्न मजदूर टिकेन्द्र रामको ज्यान गएको प्रहरीले जनाएको छ। क्रेनले सिमेन्टको मसाला पिलरमा हाल्ने क्रममा क्रेनको टुप्पोले हाइटेन्सन विद्युतको लाइनमा छुँदा रामको ज्यान गएको हो। यस्तै बैतडीको पाटन नगरपालिका वडा नम्बर 9 गैराखानमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर 39 वर्षीय पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ। आज बिहान आफ्नै कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो।
पाँचजना भारतीय नागरिकलाई अपहरण गरी नेपाल ल्याएर बन्दक बनाएको आरोपमा पाँचजनालाई विराटनगर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुनसरीका नारायण शाह मधुकर शाह मोरङ सुन्दर हरैचाका टीकाराम चौधरी कान्छा भन्ने ठाकुर गुरूङ पण्डित दिनबन्धु तिवारी र नवराज गौतमलाई प्रहरीले पक्राउ गरेको हो। घरमा पूजा छ भने झुक्क्याएर नेपाल ल्याएर उनीहरूले पाँचजना भारतीय नागरिकलाई मोरङको सुन्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा बन्दक बनाएका थिए।
पुरातात्विक महत्वको बुद्धको मूर्ति अवैध बेचबिखन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकका आकाश कार्की र सेरप लामालाई 4 किलोको बहुमूल्य धातुको बुद्धको मूर्तिसहित नागार्जुनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले मूर्ति 40 लाख रुपियाँमा बेच्न लागेको पनि खुलेको प्रहरीको दावी छ।
गुल्मीको इस्मा गाउँपालिका का विद्यालयलाई महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा गरिएको छ। इस्मा गाउँपालिकाभित्र रहेका 19 विद्यालयहरूले विभिन्न 5 सूचकहरू पूरा गरेकाले महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिनुभयो।
रसुवालाई देशको 43 साक्षर जिल्ला घोषणा गरिएको छ। 96.29% जनसंख्या साक्षर भएपछि रसुवालाई साक्षर जिल्ला घोषणा गरिएको हो। रसुवालाई साक्षर जिल्ला घोषणा गर्नका लागि 2068 सालदेखि अभियान शुरू गरिएको थियो। जिल्लामा रहेका निरक्षरलाई राष्ट्रिय साक्षरता कार्यक्रम सञ्चालन गरेर साक्षर बनाइएको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ।
शेयरबजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो 6 अङ्कले घटेको नेप्से आज भने 4.42 अङ्कले घटेर 1380.29 बिन्दुमा पुगेको हो। व्यापार विकास बैंक र अन्य समूहको परिसूचक बढे पनि अरू सबै समूहको परिसूचक घटेका कारण नेप्से पनि घटेको हो। हिजो जस्तै आज पनि 24.5 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको नेपाल स्टक स्टक एक्सचेन्जले जनाएको छ। बजार घटे पनि आज साल ट्रेडिङ कर्पोरेशनका शेयर धनीले 10% कमाएका छन्।
मट्टी तेल खन्याएर जलाइएकी धनुषाकी हजारा खातुनले प्राण त्याग्नु अघि म मरे पनि मलाई आगो लगाउनेलाई नछाड्नु भनेको खबर उज्यालो अनलाइनमा पढेर पुष्कर मल्ल ट्वीट गर्नुहुन्छ। यस्ता अकल्पनीय अपराधमा संलग्नलाई त मृत्युदण्ड नै हुनुपर्छ जस्तो लाग्छ। ठूला ठूला अपराध गर्ने तर थोरै जेल र जरिवानामा छुट्ने कानून भएकैले यस्ता अमानवीय घटना बढेका हुन्।
यसै विषयमा स्काई नवीन नाम राखेका साथी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, नेपालमा कानून फितलो भएकैले मान्छेले मान्छेलाई आगो लगाएर मार्छन्। अपराधीलाई मृत्युदण्डसम्मको कार्यवाही हुने गरी कानूनमा सुधार नगरेसम्म हाम्रा छोरी चेली यसै गरी जलिरहनेछन्। अपराधी मौलाउँदै जानेछन्।
जीवन राई लेख्नुहुन्छ, कुनै न कुनै बहानामा नारीको ज्यानैसम्म लिने घटना धेरै जसो तराईमा मात्रै भएका छन्। सरकारले कानून बलियो बनाउने कामसँगै तराईमा जनचेतना जगाउने कार्यक्रम बढाउनुपर्छ। यसरी जिउँदै आगो लगाएर मार्नेहरूलाई समाजबाट एक्लो बनाउनुपर्छ ताकि यस्ता अपराध गर्नेहरू समाजबाटै उखेलिउन्।
पर्वत खड्का भन्नुहुन्छ, नेपालले जिते पनि हारे पनि ब्याटिङको समस्याले कहिले पनि छाडेन। नेपालमा ब्याटिङ प्रशिक्षक नहुँदा पनि यस्तो भएको हुन सक्छ, त्यसैले जति सक्यो छिटो एउटा भरपर्दो विदेशी प्रशिक्षक राख्नुपर्छ।
क्रिकेटकै विषयमा सञ्चित नेपाल लेख्नुहुन्छ, हाम्रा कुनै पनि ओपनरले राम्रोसँग टिकेर खेलेको मलाई थाहा छैन। नेपालको मुख्य समस्या भनेको ब्याटिङ नै हो, त्यसमाथि पनि ओपनिङ ब्याटिङ भने सुधार नै पर्छ। होइन भने हामीले देखेको विश्वकप र एक दिवसीय क्रिकेट मान्यताको सपना टाढै छ जस्तो लाग्छ मलाई।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र उपेन्द्र राज पाण्डेय। नेपाल दर्पणमा अब विदेशको खबर। बंगलादेशको एउटा अदालतले सामूहिक बलात्कारपछि हत्यामा संलग्न पाँचजनालाई मृत्युदण्डको फैसला सुनाएको छ। घटनामा संलग्न एकजनालाई 7 वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ। 6 महिना अघि जाकिया सुल्ताना नाम गरेकी युवतीलाई उनी चढेको बसका चालक तथा कर्मचारी मिलेर सामूहिक बलात्कारपछि हत्या गरेका थिए। प्रहरीले उनको शव राजधानी ढाकाबाट केही पर रहेको एउटा जंगलमा फेला पारेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। थ्रीस्टार क्लब सिमरा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सिमरा रंगशालामा भएको खेलमा पेनाल्टीमा सुदूरपश्चिम 11लाई 4-2 हराउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको हो। निर्धारित समयमा खेल 1-1 बराबरीमा सकिएपछि थ्रीस्टार क्लबका खेलाड़ीले आफै आफैमा कुटाकुट गरेका थिए। प्रतियोगिताको विजेताले 551,000 रूपियाँ पाउनेछन्।
नेपालको खेल रोमाञ्चक मोडमा पुगेको छ। केन्यासँगको खेल जित्न 178 रनको लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा 48 ओभर 1 बलको खेल सकिँदा 5 विकेट गुमाएर 169 रन बनाएको छ। नेपाललाई अब जितको लागि 9 रनको आवश्यक छ र 11 बलमा नेपालले जितको लागि 9 रन बनाउनु पर्नेछ। नेपालका 5 विकेट अझै सुरक्षित रहेकोले यो खेल नेपालको जित उन्मुख रहेको छ भन्न सकिन्छ। अहिले क्रिजमा आरिफ शेख 42 रन र रोहित कुमार पौडेल 43 रन बनाएर खेलिरहेका छन्। 48 ओभर 1 बलको खेल सकिँदा नेपालले 169 रन बनाएको छ 5 विकेट गुमाएर। अब नेपाललाई खेल जित्न 11 बलमा 9 रन आवश्यक छ। यसअघि नेपालका पारस छणका 42 रन बनाएर आउट भयो भने शरद भेषाकर 19, दिपेन्द्र सिंह ऐरी 1, ज्ञानेन्द्र मल्ल 8 र रोहित कुमार पौडेल 0 रनमा आउट भए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले 50 ओभरमा 8 विकेट गुमाएर 177 रन बनाएको थियो। केन्यालाई 177 रनको मध्यम स्कोरमा रोक्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक 5 विकेट लिए। उनले 10 ओभरमा 5 मेडन राख्दै 20 रन दिएर 5 विकेट लिए। विश्व क्रिकेट लिग डिभिजन 2 14 विकेट सहित सन्दीप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। यसअघि आजको आफ्नो खेल जितेको युएई तालिकाको 2 स्थानमा उक्लिएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी अध्यक्ष पार्टी एकता र सरकार गठनमा सहमति नजिकै, भोलि थप छलफल गरेर एकता प्रक्रियामा टुङ्गोमा पुर्याउने दावी।
पृथ्वी सुब्बा गुरुङ प्रदेश नम्बर 4 मुख्यमन्त्री नियुक्त, पर्सि शपथ। 3 प्रदेशको पहिलो मन्त्री परिषद बैठकबाट प्रदेश सरकार कार्य विभाजन नियमावली स्वीकृत।
परिवारका सदस्यले आगो लगाएपछि घाइते भएकी धनुषाकी खातुनको उपचार बलात्कारका क्रममा ज्यान गयो, खातुनका श्रीमान मात्रै पक्राउ।
बङ्गलादेशमा बलात्कारपछि हत्यामा संलग्न पाँचजनालाई मृत्युदण्ड, एकजनालाई भने सात वर्षको जेल सजाय।
र विश्व क्रिकेट लिग डिभिजन टूमा केन्या विरूद्ध 178 रनको लक्ष्य पछ्याएको नेपाल जित नजिक।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सुरेश महर्जन र सशिन्द्र गौतमसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।